This is VOA News. I'm Jim Bertel. U.S. President Donald Trump says he has canceled peace talks with Afghanistan's Taliban leaders after the insurgent group claimed responsibility for an attack in Kabul that killed an American soldier and 11 other people. In an interview with ABC's This Week, Secretary of State Mike Pompeo says the Taliban overreached with Thursday's car bomb attack.
When we saw this action, when we were closing in on a solution and closing in on opportunity for the president to actually meet the decision makers that can actually deliver that reconciliation and peace to the Afghan people, President Trump said, that's enough. We're not going to do that. We're not going to reward that behavior.
He says peace talks are over for now.
I hope it's the case that the Taliban will change their behavior, will recommit to the things that we've been talking to them about for months. In the end, this will be resolved through a series of conversations. I hope the Taliban will agree to meet with the Afghan government.
Negotiators for the U.S. and Taliban have held nearly a year of peace talks. Hurricane Dorian has brought its hurricane force winds to far eastern Canada on Sunday, knocking out power to hundreds of thousands of people. Dorian hit near the city of Halifax, ripping roofs off apartment buildings, toppling a huge construction crane, and uprooting trees. There were no reported deaths in Canada, though the storm was blamed for at least 49 elsewhere along its path. Meanwhile, in the Bahamas, Valentino Burt says conditions are tough right now.
We don't have no power, no water, and it's hard to live over here. It's hard to live. We sleep outside. Even outside isn't even cool.
State media North Korea says Typhoon Lingling has left 5 people dead and 3 injured. Before reaching North Korea, the typhoon hit South Korea, killing 3 people and injuring 13 others. Be sure to download the VOA mobile app and take us on the go. This is VOA News. Prime Minister Boris Johnson is sticking to his Brexit plan and will not seek a delay to Britain's departure from the EU. Reuters' Sarah Charlton reports.
The Prime Minister is sticking to his guns and what he said to get us out of this rut that we're in. We're going to keep going on with the negotiations with the EU. We want a deal by the end of October, but we must leave come what may.
2 of Boris Johnson's top ministers came out fighting his corner on Sunday after a shock resignation from the British government threw yet more doubt and confusion on Brexit. Amber Rudd, Work and Pensions Secretary, quit late Saturday over Johnson's Brexit policy and for expelling 21 rebels from the Conservative Party. Rudd's resignation topped off what Foreign Secretary Dominic Raab described as a rough week. Johnson lost the government's majority in Parliament, failed to force through a new election, and his own brother quit.
Thousands of pro-democracy demonstrators in Hong Kong gathered near the U.S. consulate Sunday, urging President Trump to help liberate the city. Protesters originally took to the streets in June seeking the withdrawal of the extradition bill, which would have permitted criminal suspects to be sent to mainland China for trial in courts controlled by the ruling Communist Party. Last week, Hong Kong's leader, Carrie Lam, announced that her government will formally withdraw the extradition bill. Demonstrators say Lam's moves amount to too little, too late. Republicans in 3 states won't have a presidential primary in which to choose their candidate this election cycle. AP's Ben Thomas reports.
Republican leaders in Nevada, South Carolina, and Kansas have voted to scrap their presidential nominating contests in 2020. While the move is not unheard of for the party of a president seeking a second term, it prompted former Massachusetts Governor Bill Weld to ask, what is Donald Trump afraid of? In a statement, he calls voting the ultimate right of speech in America. Weld is one of a handful of Republicans thought to be possible challengers to President Trump for the Republican nomination. Like Weld, former Illinois Congressman Joe Walsh has formally declared his intentions. He told CNN that his campaign would fight South Carolina and any other state that considers doing this. Ben Thomas, Washington.
China's trade with the United States is falling sharply as the two sides prepare for more negotiations. There is no sign of progress toward ending a worsening tariff war that threatens global economic growth. Imports of U.S. goods fell 22% in August from a year earlier. Exports to the United States, China's biggest market, sank 16% under pressure from punitive tariffs imposed by President Trump in a fight over Beijing's trade surplus and technology ambitions. The Chinese government has agreed to narrow its trade surplus with the U.S., but is reluctant to give up development strategies it sees as a path to prosperity. I'm Jim Bertel, VOA News.
مجلس مذاکرہ راؤنڈ ٹیبل اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال. پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل.
السلام علیکم سامعین, شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ. موضوع ہمارا ہے کشمیر میں, یعنی انڈیا کے زیر انتظام کشمیر کی بات ہوگی. وہاں پر انفارمیشن پر عائد پابندیاں اور اس پر کیا رد عمل ہے اور اس کے کیا اثرات ہیں, اس کے لیے بات چیت کرنے کے لیے ہم نے مدعو کیا ہے اپنے کچھ ماہرین کو. یہاں بوسٹن سے ہمارے ساتھ بینا سرور صاحبہ ہیں جو کہ بہت ایکٹیو رہی ہیں بھارت اور پاکستان کے درمیان امن کی کوششوں میں, اور اس کے علاوہ وہ ظاہر استاد ہیں, ان کا ایک گہرا تعلق ہے جمہوری اصولوں سے اور انسانی حقوق سے. تو بینا سرور بوسٹن سے ہمارے ساتھ ہیں. بنگلور سے ہمارے ساتھ ہیں لکشمی مورتی صاحبہ جو کہ جرنلسٹ ہیں اور ممبر ہیں نیٹورک آف ویمن ان میڈیا کی, اس کے علاوہ کو ایڈیٹر ہیں فری اسپیچ کلیکٹیو کی. تو خاص بات یہ ہے کہ لکشمی صاحبہ نے ابھی دورہ ختم کیا ہے کشمیر کا, اور وہاں اس کے بارے میں ایک طویل مضمون بھی شائع ہوا ہے. ہم نے اس میں خاص طور پہ یہ بات دیکھی کہ انہوں نے بہت سارے نام اس میں نہیں دیے ہیں جن لوگوں سے انہوں نے بات کی, اور ظاہر ہے یہ قابل فہم بات ہے کیونکہ یہاں واشنگٹن سے بھی کئی دفعہ ہم ان ناموں کو نہیں دیتے جس میں ہمیں خطرہ ہوتا ہے کہ ان کے لیے سیکیورٹی کا کوئی خطرہ ہو سکتا ہے. تو میں آپ دونوں کو خوش آمدید کہتی ہوں پروگرام میں, لکشمی صاحبہ اور بینا صاحبہ. لیکن پہلے اس سے کہ ہم بات چیت شروع کریں, ہم ایک رپورٹ سنتے ہیں جو نئی دہلی سے ہمیں بھیجی ہے ہمارے نامہ نگار سہیل انجم نے, اور اس کے بعد آپ سے بات کرتے ہیں.
انسانی حقوق کی تنظیم ایمنیسٹی انٹرنیشنل انڈیا نے بھارت کے زیر انتظام کشمیر میں نقل و حمل اور مواصلات پر پابندی کے ایک ماہ مکمل ہونے پر ایک پریس ریلیز میں کہا کہ اس نے 5 ستمبر کو ایک عالمی مہم کا آغاز کیا ہے جس کا عنوان ہے کشمیر کو بولنے دو. مذکورہ تنظیم کے بھارت کے سربراہ آکار پٹیل نے کہا کہ کشمیر میں بلیک آؤٹ کو ایک ماہ ہو گیا اور بھارتی حکومت اسے مزید آگے نہیں بڑھا سکتی کیونکہ اس کا کشمیری عوام اور ان کی جذباتی و ذہنی صحت پر انتہائی برا اثر پڑ رہا ہے. صحت عامہ اور بنیادی ضرورتوں اور ہنگامی خدمات تک رسائی بھی اس سے انتہائی متاثر ہے. کشمیر میں لاک ڈاؤن کا معاملہ بھارتی سپریم کورٹ میں زیر التواء ہے. عدالت نے دفعہ 370 کو ختم کرنے کے خلاف داخل متعدد عذرداریوں پر حکومت کو نوٹس جاری کیا ہوا ہے. 5 ججوں کا ایک آئینی بینچ اکتوبر میں ان عذرداریوں پر سماعت کرے گا. کانگریس پارٹی کے سینئر رہنما منیش تیواری نے یہاں ایک پریس بریفنگ میں کہا کہ کشمیر میں ایک ماہ سے ناکہ بندی جاری ہے.
کشمیر از اے والکینو وچ از ویٹنگ ٹو ایکسپلوڈ.
انہوں نے کہا کہ کشمیر ایک آتش فشاں بن گیا ہے جو پھٹا چاہتا ہے. حکومت کے پاس جبر, دھمکی اور گرفتاری کے علاوہ کوئی دوسری پالیسی نہیں ہے, اور اس سے نہیں معلوم کہ وہ انسانی ہاتھوں کی لائی ہوئی اس تباہی پر کیسے قابو پائے. ان کے بقول کشمیر میں غیر اعلانیہ ایمرجنسی ہے اور شہریوں کے حقوق چھین لیے گئے ہیں. دینی اثنا وزیراعظم نریندر مودی نے روس کے شہر ولادی وستوک میں 5ویں ایسٹرن اکنامک فورم کے اجلاس کے موقع پر اپنے ملیشیائی ہم منصب مہاتیر محمد سے ملاقات کی اور جموں و کشمیر سے دفعہ 370 کے خاتمے کے اسباب پر روشنی ڈالی. انہوں نے ملیشیا میں قیام پذیر بھارت کے متنازعہ مبلغ ذاکر نائک کی حوالگی پر بھی تبادلہ خیال کیا. اس کی اطلاع سیکرٹری خارجہ وجے گوکھلے نے میڈیا سے بات کرتے ہوئے دی.
ذاکر نائک کی بات ہے, جی ہاں, پردھان منتری نے اس بات کو اٹھائی ہے اور ہم دونوں پکش نے یہ طے کیا ہے کہ ہمارے ادھیکاری اس پہ سمپرک بنائے رکھیں گے اور ہمارے لیے مہتوپورن وشے ہے.
یاد رہے کہ ذاکر نائک منی لانڈرنگ اور دہشت گردی کے الزام میں بھارت میں مطلوب ہیں. ادھر سپریم کورٹ نے سابق وزیر اعلیٰ محبوبہ مفتی کی بیٹی ثنا التجا مفتی کو اپنی والدہ سے ملنے کی اجازت دے دی ہے. وہ اس وقت چنئی میں ہیں. سہیل انجم, وائس آف امریکہ, نئی دہلی.
تو آپ دونوں نے رپورٹ سنی, اور بینا آپ سے تو میں ظاہر بات کروں گی کیونکہ میں سمجھ سکتی ہوں کہ امن کی آشا جیسے پروگراموں میں شامل رہ کے اور بہت سارے بھارت اور امریکہ کے لیے امن کی کوششوں میں حصہ لینے کے بعد آپ کو اس پیش رفت پر بہت مایوسی ہوگی. لیکن پہلے میں لکشمی صاحبہ آپ سے پوچھنا چاہوں گی کہ آپ نے کیا دیکھا وہاں پر, یعنی کشمیر پہ جو انفارمیشن باہر آنے پر پابندی ہے, تو آپ نے وہاں پہ کیا دیکھا کہ اس کے کیا اثرات ہیں؟ لکشمی صاحبہ, انجم, ان کو میری آواز نہیں آ رہی یا مجھے ان کی آواز نہیں آ رہی؟ माफ कीजिएगा लक्ष्मी साहब, आपकी आवाज हमें आ नहीं रही थी, अगर आप शुरू से दोबारा।
हेलो, अभी आ रही है?
जी जी, अब बिल्कुल आ रही है।
हाँ नहीं तो शुक्रिया ये सवाल के लिए, क्योंकि ये सबसे इम्पोर्टेंट सवाल है कि हमने क्या देखा। इससे ज्यादा ये प्रश्न है कि हमने क्या सुना। और क्योंकि कश्मीर में जाने से हमने ये सुना जो बाहर कश्मीर के सुनाई नहीं दे रहा है, एंड वही सबसे इम्पोर्टेंट है कि कश्मीर की आवाजें बाहर नहीं आ रही हैं इस ब्लैकआउट के कारण, कम्युनिकेशन ब्लैकआउट के कारण, जो अनप्रेसिडेंटेड है। कभी ऐसा नहीं हुआ कि इंटरनेट भी बंद है, फोन भी बंद है, लैंडलाइन भी बंद है, पोस्टल सर्विस भी बंद है, सब कुछ बंद है, पब्लिक ट्रांसपोर्ट भी बंद है, तो आना जाना मुश्किल है, लोगों से फोन करना मुश्किल है, रिस्ट्रिक्शंस हैं काफी सारे एरियाज में श्रीनगर के और बाहर भी, और सिक्योरिटी फोर्सेस सब तरफ फैले हुए हैं, और लोगों में खौफ सा, मतलब बहुत एक माहौल खौफ का माहौल है, ये हमने देखा मेनली। और हम ज्यादातर पत्रकारों से मिले, जर्नलिस्ट एडिटर्स कॉरेस्पोंडेंट से मिले, जिनका हाल बहुत ही बुरा है, क्योंकि उनका जो पेशा है, उनका जो ड्यूटी है, वो कर नहीं पा रहे हैं। मतलब स्टोरी बताना, अपने लोगों की स्टोरी बताना, वो नहीं कर पा रहे हैं इस वक्त।
तो इसमें दो तरह की तश्वीश मौजूद है, एक तो ये कि जो लोग बाहर हैं कश्मीर से, उनके जो अजीज़ कश्मीर के अंदर हैं, उन्हें ये एक तश्वीश है कि उनके साथ क्या हो रहा है, किस तरह उनकी रसाई है ज़िंदगी की, रोज़मर्रा ज़िंदगी की चीज़ों तक। दूसरी तश्वीश ये भी है कि जब इस तरह आवाज़ें बंद कर दी जाती हैं, जैसे कि आपने कहा कि आपके मजमून में भी कि तमाम अहम लीडर इस वक्त अंदर हैं, नज़रबंद हैं अपने घरों में, तो उससे ये भी अंदाज़ा होता है कि इसका कोई, यानी इनडेफिनेट है ये, क्योंकि ये पता नहीं, ये तो एक तवील अरसे से 70 साल से एक जारी है, एक कॉन्फ्लिक्ट मौजूद है अपनी जगह। तो इसमें आपको सबसे बड़ी तश्वीश क्या नज़र आई दोनों लोगों में, एक तो वहाँ के सहाफ़ियों में और दूसरे आम लोगों में?
असल में पॉलिटिकल जो लीडर्स हैं, नेताएं हैं, वो सब बंद हैं, उनके क्या कहना है किसी को मालूम ही नहीं है, क्योंकि एक्सेस बिल्कुल ही बंद किया गया है, और वो ऊपर से लेके नीचे तक सारे जिलों में, डिस्ट्रिक्ट में, सभी लीडर्स को बंद किया गया है। स्टूडेंट लीडर्स, लॉयर्स, बार एसोसिएशन के प्रेसिडेंट को अरेस्ट किया गया था पहली दौर में, शायद 5-6 तारीख को अरेस्ट किया गया। तो सारे जो मोबिलाइजेशन का जो पॉसिबिलिटी है वो बंद किया गया है। और आम लोगों में ये एक, मतलब उनको कुछ इंफॉर्मेशन, जब जानकारी नहीं आ रही है किसी भी इससे, तो रूमर्स बहुत बढ़ गए हैं।
जी।
जब इंटरनेट बंद किया गया था 4 तारीख को, उससे पहले ही बहुत ट्रूप्स आने लगे, पहले ही कश्मीर तो दुनिया के सबसे ज्यादा ही मिलिट्राइज रीजन कहा जाता है, और ये 1-2 अगस्त से लेकर के बहुत ट्रूप्स के डिप्लॉयमेंट होने लगा, तभी लोगों में कुछ मतलब अफवाहें भी फैलाने लगे, और गवर्नर साहब बताएं कि कुछ डरने का मतलब कुछ है नहीं, नथिंग इज गोइंग टू हैपन, सब ठीक है, और उसके एक दिन बाद ऐसा मतलब बड़ा एक स्टेप लिया गया। तो लोगों में एक तो कॉन्फिडेंस इंडियन स्टेट से खत्म ही हो चुका है, जो थोड़ा बहुत बच गया था, और जो लीडर्स बंद हैं मेन स्ट्रीम पोलिटिकल, मतलब जो इलेक्शन लड़ते हैं, वो सब बंद है, और जो उनका कहना था कि नहीं, इंडियन कॉन्स्टिट्यूशन से, इंडियन स्टेट से हमें ट्रस्ट रखना चाहिए, विश्वास रखना चाहिए, इलेक्शन लड़ना चाहिए, उनकी बात तो मतलब अब एकदम ठप हो गया है, तो कोई मतलब कैसे कोई इसमें विश्वास रखे। और ये जो लैक ऑफ फेथ है, वो मतलब ग्राउंड पे बहुत ही ज्यादा सुनने को मिलता है।
जी, मैं बीना सरवर साहबा हमारे साथ हैं मौजूद दोबारा, उनकी लाइन ड्रॉप हो गई थी। बीना, मैं आपसे ही पूछूंगी कि जैसे कि अभी बात हो रही थी कि एक फेथ ख़त्म हो गया, वो जो थोड़ा बहुत इंडियन गवर्नमेंट में कश्मीर के लोगों को था। मसलन एक नौजवान हैं शाह फैसल, जिन्होंने सिविल सर्विस का इम्तहान टॉप पोजिशन से पास किया था, और मैंने उस वक्त उनका इंटरव्यू किया था एक दूसरे प्रोग्राम के लिए। वो उन लोगों में से थे जो कि इंडिया के आइन पर भी बात कर रहे थे, उस पर यकीन भी रखते थे, उन्हें ये भी ख्याल था कि साइन के अंदर रहते हुए, यानी साइन के अंदर रहते हुए नहीं बल्कि इंडिया के ज़ेर इंतज़ाम कश्मीर में लोगों की सूरत हाल बेहतर हो सकती है अगर वो रोज़मर्रा की चीज़ों में हिस्सा लें, इम्तहान में हिस्सा लें और इलेक्शन में. लेकिन उनको एयरपोर्ट से रोक दिया गया, वो बाहर जाने वाले थे और उन्हें वापस भेज दिया गया. तो अब एक ऐसी सूरत हाल में जबकि इन्फॉर्मेशन तो कोई बाहर आ नहीं रही और जो खबरें आ रही हैं वो इस तरह की आ रही हैं, आपको क्या फ्यूचर नज़र आता है इंडिया और पाकिस्तान के दरमियान अमन के क़याम का?
शहनाज, आपने बहुत अहम नुक्ते उठाए हैं और इसमें दो बातें हैं. एक तो सबसे पहले ये है कि कश्मीर जो है उसको पाकिस्तान और इंडिया जो है उसको एक रियल एस्टेट का टुकड़ा ना समझें कि ये जमीन का कि ये जमीन है और ये हमारी है. इसमें सबसे अहम जो असासा है वो कश्मीरी लोग हैं और कश्मीरी लोग हर मजहब के हर सेक्टर से ताल्लुक रखने वाले, सिर्फ मुसलमान उसमें नहीं है, वहाँ पे सिख, हिंदू, ईसाई, बुद्धिस्ट बहुत और भी कौमें मौजूद हैं, मजहब हैं. तो एक तो ये बात मैं कहूँगी कि इंडिया और पाकिस्तान जो है एक तरह से इसको एक मजहबी वो कर दिया कि पाकिस्तान मुसलमान है और इंडिया हिंदू है. तो ऐसा नहीं है, पाकिस्तान में भी बेतहाशा हिंदू, सिख, ईसाई, पारसी और जो है मजहब के लोग, कलाश और बहुत से लोग रहते हैं और इंडिया में भी. और जैसा कि हमें नजर आ रहा है कि पाकिस्तान में अब एक तरह से इंक्लूसिविटी बढ़ने लगी थी जब से हमारे यहाँ आमरियत खत्म हुई, मिलिट्री डिक्टेटरशिप खत्म हुई, जमहूरियत वापस आई. तो ये जो आपने बात की कि जमहूरियत सिलसिले में रखते हुए, इस सिलसिले को जारी रखते हुए, तो उसके ये फायदे होते हैं कि जब जमहूरी सिलसिला होता है तो उसमें इंक्लूसिविटी बढ़ती है, लोगों के का एंगेजमेंट बढ़ता है. और हम इंडिया को देखते थे कि ये एक चीज है जिसकी तरफ हम देखते थे कि यहाँ पे ऐसा है और इस तरह से हमारा भी हो सकता. अब वहां पे इतना बड़ा आमरियत का कदम उठाया गया है आईन में रहते हुए, वो लीगली उन्होंने किया है लेकिन मॉरली कितना वो गलत स्टेप लिया गया है. तो इसकी वजह से जाहिर है ताल्लुका दोनों मुल्कों के खराब हुए हैं ऑलरेडी और मजीद खराब मुझे लगता है कि होंगे. हालांकि पाकिस्तान में जैसे मैंने कहा थोड़ी बहुत एक जमहूरी वो बढ़ रहा है और करतारपुर साहब का कॉरिडोर भी बढ़ रहा है, बन रहा है और उस तरह के टॉक्स भी हो रहे हैं, एयर स्पेस बंद नहीं की वगैरह वगैरह. तो पाकिस्तान की तरफ से मेरा ख्याल है इस वक्त काफी कदम नजर आ रहे हैं, एग्जाम नजर आ रहे हैं जो कि अमन की तरफ ले जा सकते हैं. लेकिन आयरोनिकली इंडिया की तरफ से ऐसा नहीं है. और एक बात इसमें कहना जरूरी है वो ये है कि अगर आप देखें पूरी हिस्ट्री में हमारा, तो जब पाकिस्तान ने हाथ बढ़ाया तो इंडिया ने ठुकराया, जब इंडिया ने हाथ बढ़ाया तो पाकिस्तान ने ठुकराया. तो इस हमाम में दोनों नंगे हैं और कोई बेहतर दूसरे से नहीं है इस वक्त. हाँ, पाकिस्तान बेहतर नजर आ रहा है लेकिन मुझे उम्मीद है कि इंडिया का जो डेमोक्रेटिक सोसाइटी है जिसमें जिसका लक्ष्मी हिस्सा है, जिनसे आपने अभी बात की, मेरी बहुत पुरानी जानने वाली है और इस तरह के इंडिया में बहुत से दोस्त हैं, बहुत से लोग हैं. लेकिन हमें इसमें एक और जो नुक्ता है वो ये है मीडिया का. मीडिया के आपने जिक्र किया, लक्ष्मी ने जाके वहां पे जो बात की लोगों से और जो उन्होंने रिपोर्ट इतनी अहम निकाली है अभी, तो मीडिया लेकिन भारत में इंडिया में इस वक्त आजाद उस तरह से नहीं है. आजादी है लेकिन मीडिया इन चीजों को नहीं उठा रहा है. जो मेन स्ट्रीम मीडिया है उसमें अगर आप देखेंगे तो लगेगा कि सिर्फ लोग जंग चाहते हैं और बहुत खुशी का इजहार है कि कश्मीर के साथ ही हो, लेकिन ऑन द ग्राउंड ऐसा नहीं है. तो मीडिया का जो रोल है वो बहुत ही अहम है, स्पेशली आजकल जबकि सोशल मीडिया के जरिए इतनी डिसइंफॉर्मेशन भी हो फैलती है और सही खबरें भी निकलती हैं. तो ये एक बहुत हम लोग एक खड़े हैं एक जगह पे जहां से हम या इस तरफ गिर सकते हैं या उस तरफ, और मेरा मतलब कि आगे की तरफ बढ़ सकते हैं या पीछे की तरफ. और
तो मैं
मुझे
जी फरमाइए.
जस्ट टू फिनिश, आप सॉरी मैं लंबी बात कर दी लेकिन ये
नहीं आप बोलिए.
मुझे उम्मीद ये है कि हमारे जो दोस्त इंडिया में हैं, लक्ष्मी जैसे और बहुत सारे और जो हैं, विजयन जिनसे आपने लास्ट टाइम बात की थी, और इतने सारे लोग हैं जो कि कर रहे हैं और लगे हुए हैं, और पाकिस्तान में भी हम लोग पाकिस्तान में जो लोग हैं, ये नहीं कि पाकिस्तान में सेंसरशिप एक और किस्म की इस वक्त है, कोई कई चीजें जिनकी आप बात ही नहीं कर सकते. तो मुझे लगता है कि जो हम लोग टूटू में करने लगते हैं ना कि हम तुमसे बेहतर हैं, तो उसमें उससे फिर मामला आगे नहीं बढ़ता है.
और वही बात जो अभी थोड़ी देर पहले हुई कि असल चीज तो कश्मीर के अवाम है, मतलब बात कश्मीर के अवाम की, और उसी पे हम आज बात करना चाह रहे हैं. मैं लक्ष्मी जी आपसे यहाँ ये पूछूंगी कि اس وقت بات ہوئی کہ جو پروگریسو طبقہ ہے وہاں پہ جو لبرل ہیں تو ان کو کس وہی آواز اٹھا رہے ہیں اس چیز پر, اور بہت سارے خاص طور پہ جو کمیونسٹ پارٹیز ہیں انہوں نے بہت سے مظاہرے کیے, سب سے بڑا احتجاج انہیں کا تھا جو دلی میں ہوا. تو آپ سے جب کچھ دیر پہلے میری بات ہوئی تو آپ نے کہا کہ اس وقت ان کے اوپر بھی جو ہے ایک عطاب ہے اور کئی لوگوں کو گرفتار کیا گیا ہے, تو یہ صورتحال ہمیں انڈیا کے اندر یعنی انڈیا میں نظر آتی ہے یا کشمیر میں نظر آتی ہے گرفتاریوں کی؟
اصل میں کشمیر میں اس وقت جو گرفتاریاں ہیں وہ موسٹلی پولیٹیکل لیڈرز کے ہیں, ینگ بچوں کے ہیں, اور وہاں پہ کوئی ریکارڈ نہیں ہے. ہم نے بھی آفیشیل سے پوچھا کہ کیا نمبر کیا ہے, کتنے لوگ بند ہیں, اور کیونکہ سننے میں آ رہا ہے کہ شری نگر کے جیل میں جگہ ہی نہیں ہے, آگرہ بھیج رہے ہیں, بریلی, روہتک, جھجر, راجستھان, بہت مطلب جہاں پہ بہت گرمی بھی ہوتی ہے, اور ہم نے یہ بھی سنا کہ اس لیے بھیجے جا رہے ہیں کیونکہ سڈنے دو ان بچوں کو, چھوٹے چھوٹے بچے مائنرز بھی ہم نے سنا کہ گرفتار ہے, لیکن اس کا کوئی آفیشیل کنفرمیشن ہے نہیں. تو اس کو مطلب یہ ایک بہت بڑی بات ہے, نیوز پیپرز میں اوتھینٹک جو خبریں ہیں وہ ویریفیکیشن کے لیے ان کا بہت ہی آبسٹیکلز ہیں, تو اس لیے ویریفائڈ نیوز نہیں آ رہا ہے. تو رومرز بڑھ رہے ہیں کہ 40,000 گرفتار ہیں, 50,000 گرفتار ہیں, ابھی تک کسی کو بھی نمبرز ایگزیکٹلی معلوم نہیں ہیں. ہم نے بھی اسپوکس مین سے پوچھا تھا روہت کنسل جی, تو انہوں نے کہا کہ ڈسٹرکٹ سے, ایک پریس کانفرنس میں کہا کہ ڈسٹرکٹ سے کمپائلیشن ابھی آیا نہیں, ہمیں ایگزیکٹ فگرز نہیں معلوم ہے. تو گورنمنٹ کی اور سے ایگزیکٹ فگرز اریسٹ کے آ نہیں رہے ہیں, پیلٹ انجریز وغیرہ اس کے بھی گورنمنٹ کی اور سے نہیں آ رہے ہیں. ایک پریس کانفرنس جس میں ہم بھی تھے, انہوں نے سرجریز اور جو میڈیکل ریکارڈ ہیں اسپتالوں کے انہوں نے وہ پریزنٹ کیے. تو ایک جرنلسٹ نے پوچھا بعد میں کہ ان میں سے کتنے پیلٹ انجریز ہیں, تو انہوں نے کہا کہ ہمیں یہ بریک ڈاؤن نہیں ہے, صرف سرجریز کے ہیں. تو اس کا بھی جواب 5 اگست پہ پوچھا جا رہا ہے, لیکن اس کا جواب ابھی تک آیا نہیں ہے. تو کئی کئی ایسے معاملے ہیں جو بہت سینسیٹیو ہیں جس پہ کوئی آفیشیل انفارمیشن نہیں آ رہا ہے. تو اس سچویشن میں رومرز کا بہت ہی زیادہ رول پھر ہو جاتا ہے, اور تبھی گورنمنٹ نے کہا کہ ہم نے اس لیے واٹس ایپ اور انٹرنیٹ اور یہ سب ابھی اور کچھ ٹائم نہیں چالو کرنے والے ہیں کیونکہ اس سے رومرز پھیل رہے ہیں. لیکن رومرز اس لیے پھیل رہے ہیں کیونکہ کوئی اوتھینٹک انفارمیشن نہیں سامنے آ رہا.
جی, ہم نے بڑی کوشش کی کیونکہ اس پروگرام میں ضروری تھا کہ بھارتیہ جنتا پارٹی کا بھی کوئی نمائندہ یا ان کا کوئی ترجمان شامل ہوتا, بدقسمتی سے کسی نے فون نہیں اٹھایا. لیکن میرے پاس ایک چھوٹی سی ریکارڈنگ ہے جو وجے سونکر شاستری صاحب کی ہے, وہ اسی پروگرام میں آئے تھے اور انہوں نے کچھ بات کی تھی کشمیر میں جو صورت حال ہے اس پر, تو لیجیے سنتے ہیں.
ابھی جو بولے ہیں کہ کشمیر میں وہاں زندگیاں خراب, لاکھوں زندگیاں خراب ہو رہی ہیں, یہ لوگ جو لوگ ایسا بول رہے ہیں, میرے خیال سے ورتمان کشمیر کے بارے میں ان کی جانکاری بالکل نہیں ہے. وہاں جس طرح نارملسی آ رہی ہے, ٹیررسٹ سمٹ چکے ہیں اور لگ بھگ وہاں پر 800 سے زیادہ آتنکوادیوں کو مار گرایا گیا ہے, اور وہاں پر نارمل اسٹیٹ ہو رہی ہے, اسکول کالج بن رہے ہیں, وہاں کے لڑکے IAS IPS میں جا رہے ہیں, وہاں روزگار کی پوری ویوستھا کر دی گئی ہے اور وہاں کے لوگ خوش ہیں. اب اس بات کو شاید لوگ نہیں جانتے, وہی یہ کہنے کہ وہاں لاکھوں لوگوں کی زندگیاں خطرے میں مشکل میں ہیں, وہاں کچھ لوگوں کی زندگیاں خطرے میں ہیں جو لوگ ٹیررزم کو اسپانسر کرتے ہیں یا ٹیررزم کو مانتے ہیں, اور جو وہ لوگوں کی زندگیاں خطرے میں ہیں جو پاکستان کا انسٹرومنٹ ثابت ہوتے ہیں, وہ ان کی زندگیاں ضرور خطرے میں ہیں اور ان کی زندگیاں خطرے میں رہیں گی ہی جب تک کہ اس سمسیا کا سمادھان نہیں.
تو یہ آواز تھی وجے سونکر شاستری صاحب کی جو کہ بی جے پی کے قومی ترجمان ہیں. ہمارے ساتھ ڈاکٹر عبد المقتدر خان صاحب بھی ہیں, بینا سرور اور ہماری لکشمی مورتی کے علاوہ. تو ڈاکٹر صاحب خوش آمدید پروگرام میں. میں آپ سے پوچھ جاؤں گی, بات کر رہے ہیں ہم کشمیر میں اس وقت جو ایک بلاک کیا ہوا ہے انفارمیشن کو, اس کے کیا اثرات ہیں بین الاقوامی طور پر انڈیا کے امیج پر، خاص طور پر جس کا ایک سیکولر امیج ہے اور اس میں وہاں ایک جمہوریت کا تسلسل ہے. کچھ دیر پہلے بینا نے اسی لیے کہا کہ اسی لیے ہم زیادہ توقع کے ساتھ انڈیا کی طرف دیکھتے تھے کیونکہ وہاں فوجی حکومت نے برسر اقتدار نہیں آئی، تو وہاں یہ دیکھنا کہ کسی ایک علاقے کو بالکل بند کر دیا جائے بہت ہی افسوس کی بات ہے. میں اس کے ساتھ ساتھ ایک اور بھی آپ کی توجہ دلانا چاہوں گی کہ آسام میں ابھی حال ہی میں جن 40 لاکھ لوگوں کی شہریت منسوخ کی گئی، اس میں 49 لاکھ جو تھے وہ مسلمان تھے. تو کیا یہ دونوں واقعات اس وقت کشمیر میں جو کچھ ہو رہا ہے، کیا آپ کو ایک منظم کوشش نظر آتی ہے بھارت میں مسلمانوں کے خلاف؟
دیکھیے، اس میں مطلب آپ کے ایک سوال میں کئی سوال ہے. پہلا تو سوال یہ ہے کہ 1980 سے جب سے بھارتیہ جنتا پارٹی نے ایک رتھ یاترا نکالی تھی، اس زمانے سے تو پبلک میں ہندوتوا جو موومنٹ ہے، یہ کوشش کہ انڈیا کو ایک ہندو ملک بنایا جائے، بیسیکلی جس طرح سے اسلامک اسٹیٹ مانگتے ہیں، یہ ہندوتوا ہندو راشٹر مانگتے ہیں. تو اس زمانے سے دو پلرز رہے ہیں ہندوتوا آئیڈیالوجی کی. ایک بابری مسجد کو توڑ کر وہاں پہ رام مندر بنانا، دوسرا کشمیر کا جو اسپیشل اسٹیٹس ہے آرٹیکل 370 کو ختم کرنا. تو ایک قسم سے ہندوتوا موومنٹ نے دونوں پلرز کی ایڈوانسمنٹ میں آگے بڑھ گئے. تیسری چیز یہ ہے کہ یہ جو مسلم میجورٹی اسٹیٹ تھا وہ ایک کھٹکتا تھا، پلس پاکستان کے ساتھ جو انڈیا میں پچھلے کئی سالوں سے ہیٹریڈ، یہ جنگیں وغیرہ، تو جو پاکستان کے خلاف نفرت اور غصہ ہے وہ پاکستان پہ تو نہیں نکالا جا رہا ہے. انڈیا نے کبھی پاکستان کو انویڈ نہیں کیا، وہ سارا انڈین مسلمانوں پہ نکلتا ہے. تیسری چیز یہ ہے کہ مطلب ایک کلچر بن گیا ہے پچھلے 5-10 سال میں جب سے مودی سرکار آئی ہے انڈیا میں، کہ مسلمانوں کی شناخت کو ختم کرنا. مثال کے طور پہ یہ چھوٹا سا کرکٹ گراؤنڈ دلی کا فیروز شاہ کوٹلہ، اس کا اب نام بدل دیا جا رہا ہے اور ایک فارمر بی جے پی لیڈر جو کرکٹ کے کوئی تعلق نہیں ہے ان کے نام پہ رکھا جا رہا ہے. تو اس طرح سے جو اسلامک ہیریٹیج ہے اور مسلم آئیڈینٹیٹی ہے انڈیا کی، وہ ختم کی جا رہی ہے. واٹس ایپ پہ افواہیں پھیلتی ہیں کہ تاج محل کا بھی نام بدل دیا جائے گا یا اس کو ختم کر دیا جائے گا. تو یہ ایک جگہ بات ہے کہ کنسنٹریٹڈ ہو کے آسام میں بھی آ گئی تھی، لیکن آسام کا جو رزلٹ ہے کافی دلچسپ ہے. وہاں پہ جو کئی لوگ جن کو نان سٹیزن قرار دیا گیا وہ بنگالی ہندو ہیں، تو اب بی جے پی کے لیے ایک مسئلہ کھڑا ہو گیا کہ وہ ایک فارملی ڈبل اسٹینڈرڈ اپنانا چاہتے ہیں کہ جو مسلمان بنگلہ دیش سے بھاگ کر آئے ہیں انڈیا میں 1971 سے پہلے، ان کو وہ انویڈرز یا الیگل قرار کرنا چاہ رہے ہیں، اور جو ہندو بھاگ کر آئے ہیں بنگلہ دیش سے 71 کے بعد، ان کو وہ ریفیوجیز بنانا چاہ رہے ہیں. تو اس طرح سے ایک قسم سے ایک ملک میں ڈبل اسٹینڈرڈ چل رہا ہے. اور یہ کشمیر تو میرے خیال سے ایک بہت بڑی غلطی کی ہے. یوں کہیے کہ جس طرح سے ڈونلڈ ٹرمپ نے یہ میکسیکن وال بنا کر اس کا پرومس کیا تھا کہ میں وال بناؤں گا، میکسیکو پے کرے گا، اس طرح سے نریندر مودی کے لیے بھی کشمیر کا ایک چیز بن گئی ہے. اور انڈیا کی اکانومی اتنی بری ہو گئی ہے، مسلسل اس کی گروتھ ریٹ کم ہوتی جا رہی ہے، اور اس وجہ سے بھی سمبولک ایکشنز اور کلچرل چیزوں پہ توجہ دی جا رہی ہے. اور مجھے لگتا کہ یہ جو مسئلہ ہے یہ اس سے برا ہونے والا ہے. یہ بیسیکلی ایک نیا ویسٹ بینک جیسا، فلسطین جیسا سچویشن بننے والا ہے کشمیر میں، جہاں پہ انڈیا کی فوجیں آکیپائی کریں گی اور ہندوؤں کو انکریج کیا جائے گا کہ وہ جا کے کشمیر میں سیٹل ہوں، وہاں پہ جائیدادیں خریدیں، وہاں پہ سیٹلمنٹس بنیں گے، ہندو سیٹلمنٹس، تاکہ مسلم جو میجورٹی ہے کشمیر ویلی میں اس کو ختم کیا جائے گا. تو بیسیکلی یہ نہ تو کشمیریوں کے لیے اچھا ہے نہ انڈیا کے لیے اچھا ہے. پچھلے ایک مہینے سے مسلسل انڈیا کے خلاف نیگیٹو کوریج چل رہا ہے انٹرنیشنل میڈیا سے، جس کے وجہ سے فورن ڈائریکٹ انویسٹمنٹس، ٹورسٹ وغیرہ بھی انڈیا جانا بند کر دیں گے. تو جنرلی یہ ہندوتوا سپورٹرز کے لیے تو یوں کہیے کہ ان کے دلوں کو خوشی پہنچ رہی ہے کہ مسلمانوں پہ اذیت ہو رہی ہے، لیکن ان جنرل نہ ملک کے لیے اچھی ہے، نہ ملک کی اکانومی کے لیے اچھی ہے، اور کشمیریوں کے لیے تو دس از گوئنگ ٹو بی ٹیریبل آئندہ 5-10 سال تک.
तो मैं लक्ष्मी मूर्ति साहिबा आपसे पूछना चाहूँगी यहाँ पे कि ज़ाहिर है कि जैसे बार बार ये बात हुई कि सिर्फ कश्मीर में मुसलमान नहीं रहते, कश्मीर में जम्मू में अक्सरियत हिंदुओं की है, हिंदू पंडितों की है, जो कि कश्मीर वादी से भागकर भी बहुत से लोग वहाँ आबाद हुए हैं जाके, तो कश्मीरी पंडित खुद भी इस खुसूसी हैसियत को सपोर्ट करते थे एक अरसे तक, क्योंकि ज़ाहिर है कि अगर वहाँ पर हिंदुओं को बसा दिया जाता है दूसरे इलाकों से ले जाके तो उससे उनकी इकोनॉमी भी नुकसान पहुँचेगा उसको। तो आपका क्या वहाँ के सफ़र से के बाद तासुर है कि क्या पंडित भी परेशान हैं इस खुसूसी हैसियत को ख़त्म किए जाने पर, या सिर्फ मुसलमानों का मसला है?
नहीं, जो कश्मीरी पंडित हैं जो श्रीनगर या कहीं भी रहते हैं उनको भी मतलब वो ये, क्योंकि ये हिंदू मुसलमान का वो मामला नहीं है, वो कश्मीरी जो कहते हैं एक कश्मीरी जो शनाख्त होता है, जो आइडेंटिटी है कश्मीरियों का वो कॉमन है, वो सिर्फ कश्मीरी मुस्लिम्स को नहीं है। लेकिन कुछ आई थिंक 20 साल से ये पॉलिटिसाइज बहुत ज्यादा किया गया है और एक हिंदू मुस्लिम मामला बन गया है
जी।
जो लोगों के लेवल पे जहाँ भी हम गए थे सब कह रहे थे, उनके जो बुजुर्ग लोग हैं घर में वो सब अभी भी कहानियां बताते हैं कैसे उन्होंने अपने नेबर्स को जाके कहा कि मत जाइए आप, लेकिन भड़काया गया। बहुत एक कॉम्प्लेक्स जो स्टोरी है वो अभी तक वो लिखी जा रही है, वो स्टोरी हिंदू पंडितों की कश्मीर से जाना, तो किस वजह से गए कैसे गए, जो लोगों के लेवल पे दुख है, बहुत बहुत दुख है कि अपने ही लोग कश्मीरी पंडित कश्मीरी हैं और हिंदू मुसलमान का जो है वो अभी एक डिवाइड जैसा बन गया, और वो काफी मुश्किल है क्योंकि वो मीडिया में भी वो डिवाइड एकदम वो हार्डन हो रहा है, पोलराइजेशन बहुत ज्यादा है, और कुछ ऐसे अनफॉर्चुनेटली जो हिंदू पंडित आइडेंटिटी रखते हैं वो एक अलग ही रियलिटी अभी पिछले 4 हफ्ते से दिखा रहे इंडियन मीडिया में, तो गुस्सा बहुत है उनके ऊपर भी, क्योंकि जैसे एम्बेडेड जर्नलिस्ट टाइप का है वो उसी मतलब टेम्पलेट में वो ऑपरेट कर रहे हैं, सिक्योरिटी फोर्सेस से एक्सेस उनका ज्यादा है, गवर्नमेंट ऑफिशियल से ज्यादा एक्सेस है, हेलीकॉप्टर से जाना वगैरह वगैरह, तो जो औरों को नहीं है ये एक्सेस, तो वो एक तरह का रियलिटी दिखा रहे हैं कश्मीर का, और बाकी का जो मेजोरिटियों का जो एक्सपीरियंस है वो नहीं दिखा रहे हैं, तो इसलिए वो भी अनफॉर्चुनेटली पोलराइज होता जा रहा है कि कश्मीरी पंडित इस तरह का मतलब एक डिस्टॉर्टेड सा रियलिटी दिखा रहे हैं कश्मीर का।
वैसे मैं यह एक बात पूछूंगी लक्ष्मी साहिबा कि एक बात कही जाती है कि बावजूद इसके कि भारत को हमेशा से फ्रीडम ऑफ प्रेस का दावा है, लेकिन भारत का प्रेस जो है उसमें कौम परस्ती के जज्बात या तो खुद ज़्यादा हैं या ये कि किसी जगह से उन्हें ऐसी इंस्ट्रक्शंस मिलती हैं, क्योंकि ये चीज़ हमेशा गालिब नज़र आती है कि हुकूमत पर उस तरह की तनकीद, यानी जो बैन अल-अक़वामी मामलात हैं, मुल्की मामलात में तो खुलकर होती है लेकिन उसमें उनका हमेशा एक जज्बा जो है कौम परस्ती का वो गालिब आ जाता है। आप ऐसा समझती हैं कि ये बात है इंडियन प्रेस में या नहीं है, या ये सिर्फ कमर्शियल मामला है कि कौन सी चीज़ जो ज़्यादा बिक रही है इस वक्त वो उसको दे रहे हैं?
नहीं, कमर्शियल तो है ही क्योंकि मीडिया एक अब इंडस्ट्री बन गया है, लेकिन ये जो कम्युनलाइजेशन है वो तो काफी डीप है और जर्नलिस्ट और मीडिया हाउसेस भी उससे मतलब वो इम्यून नहीं है, तो वो है, और ये पोलराइजेशन हर तबके में बढ़ रहा है।
दुरुस्त।
मैं मतलब एजुकेशन के सिस्टम में पोलराइजेशन हो रहा है, जर्नलिस्ट मीडिया में तो हो ही रहा है, और एक मतलब जब एक हिंदू नेशनलिस्ट पार्टी है सेंटर में और कई सारे राज्यों में वो हर तरफ इसी तरह के आइडियोलॉजी को प्रोत्साहन दे रहे हैं और इसी टाइप के आइडियोलॉजी को रिवॉर्ड भी मिलते हैं, तो मीडिया तो इसमें एक इनरे कॉग है, और जो पहले का रोल था मीडिया का अनफॉर्चुनेटली वो नहीं निभा पा रहा है, एक्सेप्ट कुछ अभी जो निकले हैं अल्टरनेटिव डिजिटल साइट्स और इस तरह के मीडिया जो बहुत पॉपुलर हैं और सोशल मीडिया से काफी फैला जाता है उनके न्यूज, लेकिन जो मेनस्ट्रीम लेगेसी मीडिया है स्पेशली इलेक्ट्रॉनिक मीडिया जो अभी आ रहा है वो काफी अनरेगुलेटेड है और वो इस तरह का कम्युनलाइजेशन को बढ़ावा देते हैं। और इसमें एक बात ये है कि इलेक्ट्रॉनिक मीडिया प्रेस काउंसिल ऑफ इंडिया के अंदर नहीं आता है, वो एक सेल्फ रेगुलेटरी बॉडी है NDSA करके, और वो बॉडी काफी टूथलेस है। प्रेस काउंसिल भी वैसे आपको तो मालूम ही होगा पिछले एक दो हफ्ते से किस तरह का रोल प्रेस काउंसिल ने निभाया कश्मीर के मामले में, लेकिन इलेक्ट्रॉनिक मीडिया जो ज्यादा भड़काया जा रहा है, ज्यादा मतलब पोलराइजेशन कर रहा है, वो डेफिनेटली एक कम्युनल जो कलर है वो बढ़ रहा है, कोई डाउट नहीं है इसमें।
तो मैं यहाँ बिना आपसे पूछना चाहूँगी, क्योंकि आपका मीडिया से ताल्लुक है, आप पढ़ाती हैं, तो यहाँ के जो नौजवान हैं, जो स्टूडेंट्स हैं आपके, उनमें कुछ शऊर आपको नज़र आता है? कुछ उनको पता है कि क्या हो रहा है सब कश्मीर में? कहीं कोई सुनाई दी आपको ये आवाज़?
एक्चुअली आज जो है मेरी पहली क्लास है जहाँ पे मैं पढ़ा रही हूँ, तो मुझे पता, वो जो आ रहे हैं बच्चे वो बिल्कुल नए फर्स्ट ईयर स्टूडेंट हैं ज्यादातर, तो मेरा नहीं ख्याल है कि उनमें से ज्यादातर को कुछ अंदाजा होगा कि क्या हो रहा है, अनलेस उनमें से कुछ जो हैं जो बड़े बड़े न्यूज मीडिया जो हैं, जो कि जिन्होंने लिया है इस इशू को, न्यूयॉर्क टाइम्स है, वाशिंगटन पोस्ट है, ऐसे बड़े मीडिया के जो हैं अखबार वगैरह, उसमें यहाँ पे आता रहा है। मेरा ख्याल आम पब्लिक में इतना नहीं है, लेकिन जिन लोगों से जब हमारी बातचीत होती है, लोगों से मैं यहाँ मिलती हूँ और कश्मीर का जिक्र आता है, तो अक्सर लोगों का जो रिस्पॉन्स होता है वो अफसोस का होता है कि उनको ज्यादा डिटेल्स नहीं पता, लेकिन उनको ये पता है कि जो हो रहा है वो गलत हो रहा है। ये जो बात है ये बड़ी वाजह और बहुत सामने है। लेकिन एक और बात ये भी है कि हम लोग जो इस डिस्कशन में हिस्सा ले रहे हैं, हम लोग ये बात कह रहे हैं कि ये जो हो रहा है गलत हो रहा है, मेरा ख्याल है जो मुझे नजर आता है
जी।
लेकिन जाहिर है बहुत से लोग हैं जिनको जो समझते हैं कि ये बिल्कुल ठीक हो रहा है, और मेरा ख्याल है कि जो लोग समझते हैं कि ठीक हो रहा है तो उनको मालूमात की कमी है, उनके पास सिर्फ एक ही तरफ से उनको नैरेटिव मिला है और उनको पूरी एक राउंडेड उनको इन्फॉर्मेशन उनके पास नहीं है। क्योंकि मेरा ख्याल है कोई भी अगर शख्स हो जिसको पूरी तरह पता हो कि क्या हो रहा है, कुछ अंदाजा हो कि इसका क्या है, तो उसमें मेरा ख्याल है सही और गलत का बड़ा सामने जो है बात सामने आती है।
मैं डॉक्टर साहब आपसे पूछना चाहूँगी, अब्दुल मुक्तदर खान साहब से, कि आपने बात की थी फ़लस्तीनी इसराइली तनाज़े की और ये कि उसी तरह की सूरत हाल पैदा हो रही है, तो जिस चीज़ को इंतफादा का नाम दिया गया था, बहुत से लोग फिर कश्मीर के लिए भी उसी लफ्ज़ का उसी तरह का इस्तेमाल करते हैं, तो मैं ये बताइए मुझे कि अब ये काफ़ी हद तक ये बात बैन अल-अक़वामी तौर पर मानी गई है कि कश्मीर में जो बदअमनी है वो वहीं की पैदा करता है, वहीं के नौजवान जो हैं, वहाँ के जो बच्चे हैं वो लड़ रहे हैं, और बुरहान जो थे उनके कमांडर, उनकी मौत के बाद तो ये बहुत ज़्यादा सोशल मीडिया पर नौजवान इसमें आ गए, तो क्या अब भी आप यहाँ अमेरिका में हैं, इस तनाज़े को यही समझा जाता है कि ये सरहद पार से आने वाले अस्करियत पसंद हैं, जंगजू हैं, जो कश्मीर में जाके एक फसाद पैदा कर रहे हैं, या उसमें वहाँ के अपने लोग शामिल हैं इस पूरी लड़ाई में?
देखिए ये जो डिस्कशन है इसमें कई चीजें हो रही हैं। मिसाल के तौर पे जो इंटरनेशनल मुस्लिम कम्युनिटी का जो रोल है, पिछले एक दो दिन में आपने देखा होगा कि यूनाइटेड अरब एमिरेट्स ने पाकिस्तान को कहा कि कश्मीर का मसला उम्मा का मसला ना बनाए। तो एक किस्म से जो मुस्लिम मुल्कों के नेशनलिज्म है, या तो जिस तरह से पाकिस्तान ने चाइना के उइगर्स को अबैंडन कर दिया, उस तरह से अरबों ने कश्मीरियों को अबैंडन कर दिया, तो इस और फलस्तीनियों का भी मसला अब मुस्लिम मुल्क लेते नहीं है। तो एक किस्म से मुस्लिम कम्युनिटीज में ग्लोबली इस तरह के जो मसाइल है उस पर अटेंशन कम हो गई है। जब कश्मीर का ये जब आर्टिकल को मोदी ने रद्द कर दिया था, तो हमने सेंटर फॉर ग्लोबल पॉलिसी ने कश्मीर पे एक स्पेशल इशू भेजा था, और हमको बड़ा ताज्जुब हुआ कि नॉर्मल हमारे जो आर्टिकल जा रहे थे यमन पे और इराक पर, सीरिया पर, उसे ज्यादा पढ़ रहे थे लोग, बोथ अमेरिकन्स और जो मुस्लिम डायस्पोरा है, बनिस्बत कश्मीर के पर। मुझे बड़ा ताज्जुब हुआ कि तकरीबन 10% कम मुसलमान कश्मीर के ऊपर इंटरेस्ट जाहिर कर रहे थे, हालांकि मीडिया में भी कश्मीर का मसला आ गया था। دوسری چیز یہ ہے کہ دو قسم کی پبلک آڈینس ہے اس مسئلے کے لیے، ایک تو ایک جو ہندو میجورٹی ہے انڈیا میں اور دوسری انٹرنیشنل کمیونٹی. انٹرنیشنل کمیونٹی کا پرابلم یہ ہے کہ اس کا اٹینشن سسٹین کرنا اس مسئلے پر مشکل ہے. کل کوئی اور نیا مسئلہ کھڑا ہو جائے گا تو پھر میڈیا کا اٹینشن اس سے ہٹ جائے گا. مثال کے طور پہ جیسا سعودی عربیہ پہ چند مہینے چلتے رہا وہ خشوگی کے اسیسینیشن کے بعد اب کوئی اس کی بات ہی نہیں کرتا. اب کشمیر چل رہا ہے, تھوڑے دنوں کے بعد کچھ اور ہو جائے گا. البتہ جو سب سے امپورٹنٹ پبلک اوپینین ہے وہ انڈین میجورٹی کا ہے, ہندوتوا والے اور نان ہندوتوا والے. اور تعجب کی بات یہ ہے کہ تقریباً ایک ختم سے ایک کنسنسس بن گیا ہے انڈیا میں. 70-80% کے لوگ سمجھ رہے ہیں کہ یہ بہت اچھا ہوا کہ کشمیر کو, وہ کہہ رہے ہیں کہ کشمیر کو ایک نارمل اسٹیٹ بنا دیا گیا, حالانکہ کشمیر کا لیگل اسٹیٹس اسٹیٹ سے بھی ہٹ گیا ہے. سو دیٹ از دا سب سے اسکیری پارٹ کہ اگر انڈیا میں اتنا اسٹرانگ کنسنسس ہے ان فیور آف یہ ڈسیشن, تو اس کو ریورس کرنا یا کشمیر کے حالات کو بہتر کرنے کے لیے کوئی انسینٹیو نہیں ہوگا گورنمنٹ کے لیے. ہاں یہ اور بات ہے کہ اگر انٹرنیشنل پریشر سسٹین ہوتا اور انڈیا کا اکنامک سچویشن پہ اثر اگر ہوگا تو جو ایلیٹ ہے وہ اپنی پالیسیز بدلیں گے, لیکن عوام پر یہ برسوں تک یہ جو نفرت دلوں میں پیدا کی گئی ہے وہ اتنی آسانی سے انفارچونیٹلی نہیں نکلے گی. آپ دیکھیں سارا کا سارا جو ہندو ڈائسپورا ہے امریکہ میں انڈیا کا, تقریباً 80% to 90% ڈونلڈ ٹرمپ کو سپورٹ کرتا ہے, مودی کو سپورٹ کرتا ہے, بی جے پی کو سپورٹ کرتا ہے. تو امریکہ میں وہ تو واشنگٹن میں جب کشمیر پہ ڈسکشنز ہو رہے ہیں وہ لٹرلی آ کے گنڈا گردی کر رہے ہیں, تھنک ٹینک میں جا کے گڑبڑ کر رہے ہیں, سیکیورٹی کو بلانا پڑ رہا ہے. ہم لوگ اب نیکسٹ ویک میں وی آر پلاننگ سم تھنگ آن کشمیر, تو سب سے پہلا کنسرن ہمارا سیکیورٹی کا ہے کہ شوڈ وی پے دا پولیس, تاکہ یہ جو پرو بی جے پی لٹرلی پڑھے لکھے ڈاکٹر انجینئر گنڈوں کی طرح بیہیو کر رہے ہیں واشنگٹن ڈی سی میں, تو یہ جو جوش بڑھ گیا ہے نا ہندو نیشنلزم کا دنیا میں, یہ آگ بہت کچھ جلانے کے بعد بجھے گی.
وی او اے اردو اب آپ کے ہاتھ میں, پڑھیے, دیکھیے, سنیے, سیو کیجیے, فالو کیجیے, دور جانے کی ضرورت نہیں. وی او اے اردو کی اہم ترین خبریں اور بریکنگ نیوز کی لائیو سٹریمنگ ویڈیوز اب آپ کی ہتھیلی میں ہیں. آئی فون کے لیے خصوصی طور پر تیار کی گئی اردو وی او اے کی خصوصی ایپ ڈاؤن لوڈ کیجیے, جو ایپ سٹور پر بھی دستیاب ہے. وی او اے اردو اب آپ کے ہاتھ میں.
میں ہمارے ساتھ جو اب مہمان شامل ہوئے ہیں ڈاکٹر زاہد بخاری صاحب ہیں, آپ سب کی جانے پہچانے, بہت ہی معروف اسکالر ہیں, انالسٹ ہیں اور دنیا اسلام سے اور اسلامی سرگرمیوں سے یہاں امریکہ میں ان کا گہرا تعلق ہے. ڈاکٹر صاحب اس وقت بات کر رہے تھے, ڈاکٹر عبد المقتدر خان صاحب, اور اس میں بات ہو رہی تھی کہ یہ جو ریئیکشن ہے کشمیر پر وہ دنیا اسلام کی طرف سے تو بہت ہی ٹھنڈا آیا ہے, تو آپ کیا سمجھتے ہیں اس کی؟ ویسے اگر دیکھا جائے تو گزشتہ 7 عشروں سے اگر دنیا اسلام کا مسئلہ یہ تھا بھی تو اس سے کشمیر کو کوئی فائدہ تو پہنچتا نظر آتا نہیں تھا. تو اب آپ کو کیا لگتا ہے کہ اس وقت یہ جو مسئلے نے جو شکل اختیار کی ہے, یعنی یہ کہ یو اے ای نے بھی کہا کہ پاکستان جو ہے وہ اسے امہ کا مسئلہ نہ بنائے, یا کسی اور مسلمان ملک نے کوئی گہرا رد عمل اس پہ شدید ظاہر نہیں کیا, تو آپ کیا فرمائیں گے اس پر؟
جی بہت شکریہ. دیکھیں بات یہ ہے کہ ویسے پچھلے سپٹمبر 11 کے بعد ایک اوور آل میرا خیال ایک تھنکنگ تبدیل ہوئی ہے کہ کسی بھی جگہ اگر کوئی آزادی کی بات ہے یا آزادی کی کوئی اسٹرگل کر رہا ہے تو اس کو زیادہ اب تسلیم نہیں کیا جاتا. ایک بالکل دنیا میں ایک تھنکنگ اوور آل جو ہے نا چینج ہوئی ہے. اچھا اسی میں ساتھ یہ ہے کہ مسلمانوں کا خون بہے تو وہ اتنا بڑی بات نہیں ہے, اور خود بدقسمتی سے مسلمانوں نے بھی خاص طور پہ حکمرانوں نے بھی اس کو ایک لحاظ سے غیر شعوری طور پہ قبول کر لیا ہوا ہے. اچھا پھر اگر انڈیا کی ساتھ ہی بات ہو تو وہ معاشی طور پہ اتنا بڑا گیپ آ گیا ہوا ہے, تو اس لحاظ سے اور پچھلے 50 سال سے مسئلہ بالکل ہی سرد تھا. تو اب جو میرا خیال ہے جو موقع ہوا ہے تو اس میں پہلی بات تو یہ ہو رہی ہے, دنیا اسلام کو تو چھوڑیں, یہ جو یہ جہت ہے جس کو عمران خان نے اور اب اور بھی جگہوں پہ جو بڑی شدت سے محسوس کیا جا رہا ہے اور یا اس کا مسئلہ بڑھ رہا ہے, کہ یہ کوئی ریگولر ڈیموکریسی نہیں ہے انڈیا میں، یہ ڈیموکریٹ پارٹی نہیں ہے جو یہ بہیو کر رہی ہے، بلکہ یہ خاص نظریے کے تحت کر رہے ہیں. اور ابھی میں نے زیادہ نہیں سنا ڈاکٹر عبدالمقدر صاحب کو، وہ جیسے کہہ رہے تھے کہ بھائی پڑھے لکھے لوگ بھی بڑی اس طرح بہیو کر رہے ہیں. تو یہ جو آئیڈیالوجی ہے جو ایک طرح کا، اسے آپ ایکسٹریم ہندو نیشنلزم کہیں، ہندو فیسزم کہیں، تو وہ جس طریقے سے بہیو کر رہے ہیں، اور تو یہ خود باور کرانا ایون پاکستان یا سب کانٹیننٹ کے لوگوں کو اور مسلمان لیڈرشپ کو، یہ بھی اس میں بھی وقت لگے گا. تو بات صحیح ہے آپ جیسے آپ فرما رہی ہیں کہ اگر کوئی توقع تھی خام خواہ تھی تو وہ تو اتنی پوری نہیں ہوئی، لیکن میرا خیال یہ ہے کہ یہ موضوع کی جو یہ جو نئی جہت ہے، اس کو جتنا بھی لوگ ہضم کرتے جائیں گے تو یقیناً جو ایک رد عمل ہے وہ ضرور اس پہ ابھرے گا. اس لیے کہ یہ جہد بالکل ایک بہت ہی خوفناک ہے، اور اگر اس کا ادراک ہوتا جائے گا جہاں جہاں، تو اس کا ضرور رد عمل بھی ہوگا اور اس پہ لوگ سوچنا شروع بھی کریں گے. اور ابھی بھی آپ دیکھیں چند روز، جتنے روز گزرے ہیں تو کچھ نہ کچھ تبدیلی، چاہے وہ بہت ہی لوک فارم قسم کی ہو، او آئی سی کی بھی ریزولوشن آیا، اب یہ دونوں وزراء خارجہ سعودی عرب اور یو اے کے وہاں پہنچے، ان کے حالانکہ خاصا تعلق بھی ہے، تو کچھ نہ کچھ موومنٹ ہے. لیکن دوسری طرف یہ بھی دیکھیں نا، دنیا اسلام کو کیا کہیں گے؟ مثلا ترکی اور ایران نے تو، اور ملائیشیا نے، انہوں نے تو سپورٹ کیا، ایران نے جو سپورٹ کیا بڑا خلاف توقع تھا. اور تو اس لحاظ سے میرا خیال ہے کہ میں اتنا تو مایوس نہیں ہوں، لیکن یہ ضرور ہے کہ یہ اس پہ ایجوکیشن کی ضرورت ہے، بلکہ مسلمان لیڈرشپ. ہمیں تو یہاں بس امریکہ میں موقع ملا، تو ہم نے جو دوسری مسلمان آرگنائزیشن ہے ان کو جب یہ بتایا تو ان کے لیے بہت ہی اچمبے کی بات تھی. ابھی ہمارا اتنا کہ کچھ ساتھی اور دو مقامی کمیونٹی کے ساتھی رشیدہ طلیب سے ملے ہیں، کانگریس وومن جو ہیں ڈیٹرائٹ سے، تو انہوں نے کہا مجھے تو کوئی علم ہی نہیں تھا ان چیزوں کے بارے میں. تو یہ جو پوری ڈائمینشن ہے کہ بھائی وہاں ایک ہندو، ایک ہٹلر کے جو ماننے والے ہیں یا اس کو آئیڈیلائز کرنے والے، وہی پارٹی کے لوگ ہیں، اور اب چونکہ اکنامک انہیں بہت بڑی قوت بھی اپنے آپ کو سمجھتے ہیں اور پارلیمانی میجورٹی بھی بہت بڑی ہے، تو صحیح معنی میں جو یہاں کے فاؤنڈنگ فادر کہتے تھے ٹیرنی آف میجورٹی، وہ اس کا مظاہرہ اس آئیڈیالوجی کی بنیاد پر کرنا چاہتے ہیں. تو اس کا احساس ہوتا جائے گا تو میرا خیال ضرور اس کے بارے میں ریئیکشن میں اضافہ ہوگا.
میں ایک بار پھر لکشمی مورتی صاحب آپ کے پاس آؤں گی. میں یہ پوچھنا چاہوں گی آپ سے کہ یہ جو بھی چیزیں ہو رہی ہیں، اس میں ایک ہر ایک کا یہ کہنا ہے کہ اس وقت کیونکہ بھارت میں ایک ایسی حکومت ہے جو ہندو قوم پرست جماعت ہے، تو اس کے دور میں یہ جب سے یہ حکومت شروع ہوئی اس طرح کے آثار نظر آتے رہے، اور بالآخر دو تین ایسے اقدام ہوئے جو اپنی کانکریٹ شکل میں سامنے آئے، تو خود انڈیا کی پولیٹکس پر اس کا کیا اثر پڑے گا؟ کیونکہ موجودہ انتخابات میں ہم نے دیکھا کہ تمام ہی جماعتیں باہر ہو گئیں سوائے بی جے پی کے، اور کانگریس نے گو کہ خود کو بڑا علیحدہ رکھا مسلمانوں کے ایشو سے، لیکن اس کے باوجود اسے کوئی کامیابی حاصل نہیں ہوئی. تو کیا آپ کو لگتا ہے کہ بی جے پی کی یہ پاپولیرٹی اسی طرح قائم رہے گی، یا اس میں اضافہ ہوگا یا کمی ہوگی؟
نہیں، یہ تو بڑھے گا ہی، اور یہ ہم نے دیکھا کہ وہ جو ایک اگریسو نیشنلزم ہے جو بی جے پی پروموٹ کرتی ہے، وہ بالکل اسی مطلب لائن میں جا رہا ہے. اور یہ کوئی ویسے مطلب اچمبا نہیں ہونا چاہیے، کیونکہ پہلے سے ان کے مینیفیسٹو میں کہ وہ 370 کو ایڈوکیٹ کریں گے. اور جب وہ اس سال 2019 میں ان کو پھر سے ایک ٹرم ملا تو جنرلی کسی کو ایک سرپرائز نہیں تھا، لیکن جس مینر میں انہوں نے کیا وہ شاید سب کو ایک دم سے ایک شاکنگ ایکچولی جس طرح سے یہ ہوا ہے. بٹ یہ جو اسٹیڈیلی ایک ہندو نیشنلزم بڑھ رہا ہے، اگریسو نیشنلزم بڑھ رہا ہے، یہ ہم نے وہ پلوامہ سوسائڈ بلاسٹ کے بعد میں ہی دیکھ رہے تھے. یہ ان کے فرسٹ ٹرم کے لاسٹ 2-3 مہینے تھے، اور جیسے وہ ایک پیٹریوٹزم اور نیشنلزم کو مطلب ہر طبقے میں ہم نے دیکھا، وہ ایک دم ڈرم اپ کیا تھا، تو ہم بہت ہی مطلب وی ور شور دیٹ دے ول گیٹ اے سیکنڈ ٹرم اسی کے بل پہ ان اے وے. تو یہ تو بڑھے گا ہی. اینڈ ایک جو اگریسو ٹائپ کا نیشنلزم ہے جو بی جے پی کا چھاپ ہے ان اے وے، وہ تو بڑھے گا. اینڈ جو ایک مطلب डरने वाली बात है कि ये एक कंसेंसस बना हुआ है लोगों में, एक मेजॉरिटी कंसेंसस बन रहा है और जो इसके खिलाफ कोई भी आवाज उठाते हैं उनको एंटी नेशनल का लेबल दिया जाता है और उनको ट्रोल किया जाता है या तो उनको मार्जिनलाइज किया जाता है या मतलब किसी भी एक्सक्यूज से उनके वॉइसेस को मतलब एकदम खामोश किया जाता है। तो ये जो एक मेनस्ट्रीम नैरेटिव है जो मीडिया को चैलेंज करना था वो मीडिया ही इस नैरेटिव में शामिल है। इनफैक्ट कश्मीर के जर्नलिस्ट हमसे कह रहे थे कि मीडिया एक सरकार का एक अंग जैसे वो कर रहे हैं, नेशनल मीडिया जो है इट्स लाइक अ गवर्नमेंट प्रोपेगेंडा डिपार्टमेंट, ये उनके शब्द थे कि मीडिया का रोल ही मतलब जो चैलेंज करना था जो क्वेश्चन करना था वो है ही नहीं। अब जब वो प्रोपेगेंडा गवर्नमेंट की प्रोपेगेंडा एकदम स्वॉलो कर रही है और वो खुद ही प्रोपेगेंडा कर रही है, वो देयर इज नो रोल फॉर द मीडिया इज जो कंसेंसस बिल्डिंग
भी बराह रास्त देख सकते हैं।
जाहिर है सारी बात हो रही है एक ऐसी कार्रवाई पर जो बीजेपी की हुकूमत ने की और उनकी आवाज़ इसलिए शामिल नहीं है के बावजूद कोशिश की उनका कोई स्पोक्स पर्सन हमें मिल नहीं सके। एक बार फिर सुनते हैं उनकी एक सबका रिकॉर्डिंग है विजय शास्त्री साहब की जो कौमी तर्जुमान है बीजेपी के, उससे एक थोड़ा सा इकतबास।
अभी हमारे जो पैंगिस ने जो बात कही है मैं उस पर टिप्पणी करना चाहता हूँ।
अच्छा शास्त्री जी,
सारी बात उन्होंने कहा है पर उन्होंने एक बात छोड़ दिया कि भारत पाकिस्तान के बीच में जो आज जो संबंध है जो खराब संबंध है इसका कारण क्या है और क्यों ये बात रुकी हुई है। ये लोग बाकी लोग सुनने वाले श्रोता भी हमारे क्लियर होते, क्योंकि इसलिए ये वार्ता रुकी है कि एक तरफ तो शांति की बात की जाती है और बात करने के लिए बात की जाती है लेकिन दूसरी तरफ टेररिज्म को बंदूकें और गोलियां भी चलती रहती हैं, लाशें भी गिरती रहती हैं, तो टेरर एंड टॉक एक साथ कैसे हो सकता है। ये हमारे देश का पॉलिसी बना है खासतौर से पाकिस्तान के संदर्भ में और ये पॉलिसी आज नहीं बनी है, ये 1972 में जब शिमला समझौता हुआ था इंदिरा गांधी और भुट्टो के बीच में तो उस समय ये तय किया गया था।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर facebook.com/voaurdu पर बराह रास्त देख सकते हैं।
मैं बिना आपसे यहाँ ये कहूँगी कि मसला फिर वही है कि जब भी कश्मीर की बात हो तो मामला पाकिस्तान पर आ जाता है या चाहे दोनों मुल्कों में किसी जगह वहाँ बात हो तो इंडिया पे आता है, तो कश्मीर की इनफरादी हैसियत में तो कभी बात बहुत ही कम ऐसा हुआ है कि उस पर बात हुई है। तो क्या पॉसिबिलिटीज़ क्या हैं अब कश्मीर के लिए, क्या आप लोग कर सकते हैं कश्मीर में इंसानी हकूक़ की जो सूरत हाल है वहाँ जिस तरह लोगों की ज़िंदगी है रोज़मर्रा की उसके लिए यहाँ बैठ के आप लोग जो अमन की बात करते हैं आप कुछ करने की कोशिश कर रहे हैं या करेंगे?
देखिए शनाज, कोई इंसान बस वही कर सकता है जो वो कर सकता है, राइट। हम लोग पॉलिसीज नहीं चेंज कर सकते, हम लोग जाके किसी का माइंड नहीं चेंज कर सकते, लेकिन हम जो काम कर सकते हैं वो हम कर रहे हैं और करते रहेंगे और मेरा ख्याल है उसका असर होगा। और मैं भी आपके जैसे स्पीकर ने कहा इतनी ज़्यादा मायूस नहीं हूँ इस वक्त, हाँ बहुत ज़्यादा मायूसी का सा समा है लेकिन ये वक्त भी गुजर जाएगा, कठिन वक्त गुजर जाते हैं। हमने बहुत देखे हैं कठिन वक्त पाकिस्तान में, हमने इसी तरह के वक्त पाकिस्तान में देखे हैं हमारी जो मिलिट्री डिक्टेटरशिप्स हुई हैं और उन डिक्टेटरशिप्स के दौरान ही ये टेररिज्म का जो है पाकिस्तान में जो शुरू हो गया, पहले आपने मुजाहिदीन को ट्रेन किया फिर वो तालिबान बन गए, फिर तालिबान जो है वो अलकायदा बन का हो गया और बहुत सारे फिर हमारे जो मुख्तलिफ लश्कर फलां और जैश फलां जो इतने ढेर सारे पाकिस्तान में इतने अरसे से दंदनाते फिर रहे हैं और उन कभी कितने लोगों को कितने पाकिस्तानी शहरियों को उन्होंने जहां भाग शहीद किया है, मेरा ख्याल 80,000 से ज्यादा जो है जाने हमारी पाकिस्तान में गई हैं। और पाकिस्तान अब जब मुझे लगता है कि पाकिस्तान की हुकूमत और सिक्योरिटी फोर्सेस वगैरह इस चीज को कंटेन कर रही हैं और ये जाहिर है कोई ऐसी चीज नहीं है जो कि ओवरनाइट चेंज हो जाती है, ये जिस तरह से एक ट्रेन जो है बहुत स्पीड पे जा रही हो रेलगाड़ी और किसी ने चेन रोकी उसकी ब्रेक दबा के रोको उसको तो बहुत आगे जाके रुकती है वो, फिर उसको मोड़ना उसका रुख बदलना उसमें भी बड़ा टाइम लगता है। तो जबकि पाकिस्तान ये रुख बदल रहा है तो उसी दौरान हम देख रहे हैं कि इंडिया जो है वो दूसरी तरफ जा रहा है और वो रुख दूसरी तरफ का बदल रहे हैं। उसमें सिर्फ एक होप उम्मीद की बात ये नजर आती है कि एटलीस्ट इलेक्टेड गवर्नमेंट है, और जैसा कि आपने लक्ष्मी से पूछा कि बीजेपी की वोटरशिप लीडरशिप और वोटरशिप का क्या है, तो मेरे ख्याल लोगों को नजर आ जाएगा, लोग अहमक नहीं है, लोग बुद्धू नहीं है। सिर्फ ये कि मीडिया एक इल्यूजन क्रिएट करता है कि एक तरह का सिचुएशन है, लेकिन ऑन द ग्राउंड रियलिटी कुछ और है। वहां पे नर्मदा के खिलाफ मेधा पाटकर कितने अरसे हंगर स्ट्राइक पर रही हैं और मीडिया ने उसकी कवरेज नहीं दी, लेकिन जो लोग आसपास हैं उनको तो पता है ना। तो आप लोगों को कितनी देर बुद्धू बनाएंगे, कितनी देर अहमक
बनाएंगे? कहीं ना कहीं तो आवाज पहुंचती है। बिल्कुल, बस 4 मिनट बाकी है मुख्तदर साहब, ये सवाल मैं आपसे करूंगी कि क्या आपको नजर आती है होप मुस्तकबिल के लिए कश्मीरियों के?
देखिए, मेरा तो फोरकास्ट काफी ब्लीक है। मुझे लगता है कि ये बिल्कुल वेस्ट बैंक और गाजा का जैसा सिचुएशन है वैसा बन जाएगा। ये जब तक हिंदू नेशनलिस्ट हुकूमत में है वो हिंदुओं को इंकरेज करेंगे कि वो जाए जमीनों पे कब्जा करें, वहाँ पे सेटलमेंट्स करें, ताकि जो मुस्लिम मेजॉरिटी है कश्मीर वैली में उसको ख़त्म कर दें। बाद ऐसे इकोनॉमिक पॉलिसीज क्रिएट किए जाएंगे, मिसाल के तौर पे कश्मीरियों को जॉब्स दिए जाएंगे फेडरल गवर्नमेंट में, जो उनको कश्मीर के बाहर लेके चले जाएंगे। यानी अगर आप कश्मीरी पढ़े लिखे प्रोफेसर वगैरह हैं तो आपको जॉब पंजाब में हरियाणा में इधर उधर जॉब्स देंगे। तो ये तो ओपन स्टेटेड पॉलिसीज हैं बीजेपी के। लेकिन अगर ये रेजिस्टेंस भी चलते रहा और रेजिस्टेंस की थोड़ी बहुत वायलेंट नोयत भी अगर रही तो फिर ये ऑक्यूपेशन की सूरत रहेगी। वहाँ पे तकरीबन 5 से 7 लाख तक इंडियन आर्मी वहाँ पे है।
और
हाँ, और दूसरी चीज ये है कि जो एजेंडा है हिंदुत्व का जो एजेंडा है ये बिल्कुल जिस तरह के पाकिस्तान के जमात इस्लामी या इख्वानुल मुस्लिमीन है, इस्लामाइज ये हिंदुआइज कर रहे हैं। बेसिकली इंडियन इस्लाम की शिनाख्त को बदल दे, पिछली हिस्ट्री को फिर से दोबारा लिख दे, ताजमहल को तेजो महलाए बना दे। तो ये एक जो एजेंडा है ये सिक्योरिटी से कश्मीर से अलहदा है, लेकिन इसका असर
कश्मीर पर भी पड़ेगा सूरत हाल पे। मैं डॉक्टर जाहिद बुखारी साहब यही सवाल आपसे पूछना चाहूंगा।
मैं अर्ज करूंगा कि देखें डिफरेंट मॉडल हैं। पहली बात तो ये कि या तो ये हो कि इनका सिर्फ कश्मीरी एजेंडा हो, और मेरा ख्याल मैं इससे बहुत शिद्दत से इख्तलाफ करूंगा मुख्तदर साहब की बात से कि ये जमात इस्लामी और इख्वान मुस्लिमीन को उसके साथ मिला रहे हैं। उनका जो नॉन मुस्लिम या जो दूसरे लैंग उनको खत्म करने का नहीं है, इनका तो बड़ा वाज एजेंडा ये है कि क्रिश्चियन और मुसलमान और सिख और ये जो इधर सारे के सारे जो ये लोग हैं इनको हिंदू हो जाना चाहिए या इनको निकल जाना चाहिए। तो उनका तो ऐसा वो नहीं है, वो तो उसमें अकलियतों को साथ रखने का है। तो इनका सिर्फ कश्मीर निशाना नहीं है, और ये जो हिंदुत्व का है ये तो क्रिश्चियन के खिलाफ भी और मुसलमानों के भी और लो कास्ट हिंदुओं के भी खिलाफ, ये तो बहुत ही शिद्दत का जो नजरिया है ना इसके खिलाफ रिएक्शन होगा नंबर एक। नंबर दो जो रेजिस्टेंस की बात है, देखिए जहां पहले सितंबर 11 के बाद ये मॉडल हुआ कि वो जो आजादी की तहरीकें या उनको सपोर्ट ना करें, लेकिन अब जो 18 साल के बाद अब अमेरिका ये सबक सीख रहा है कि अगर इंडिजिनस रेजिस्टेंस है तो अफगान तालिबान से बात भी करने पे हैं और मिन्नत परले हो रहे हैं कि हमने वहां से निकलना है, तो ये सूरत भी अब नजर आ रही है। और तीसरी जो डायमेंशन है वो ये कि अगर इंडिया और पाकिस्तान का इसमें कोई मामला जंगी तौर पे आगे बढ़ता है जो इस मैडनेस में हो सकता है तो वो बहुत ही खौफनाक इन्हें मंजर है। तो इस लिहाज से मेरा मुझे उम्मीद ये है कि अगर तो लोकल रेजिस्टेंस हुई वाकई जैनवन और उसके और ये भी खतरा हुआ दुनिया ने भापा कि ये जो नजरिया है ये वाकई हिटलर के जानशीन है और कुछ भी हो सकता है, तो जो दुनिया ने रिजॉल्व किया था नेवर अगेन, तो अब वक्त आ गया है कि उसको साबित करें।
बहुत शुक्रिया, मैं आपका अदा करूंगी डॉक्टर साहब। डॉक्टर जाहिद बुखारी साहब थे, लक्ष्मी मूर्ति साहिबा, अब्दुल मुक्तदर खान साहब और बीना सरवर साहिबा हमारे आज के डिस्कशन में, जो कश्मीर में इंफॉर्मेशन को ब्लॉक किए जाने के बारे में था, उसके असरात के बारे में। तो इसके साथ ही सामीन इजाज़त दीजिए शहनाज अजीज़ को प्रोग्राम ख़त्म करने की। हमारे प्रोड्यूसर अंजुम हैरल गिल थे, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे। اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے، میڈیم ویو 972 کلو ہرٹز پر۔